بسم اللہ الرحمن الرحیم، یہ ریڈیو تہران ہے، اسلامی گنراجیہ ایران کی آواز۔
ریڈیو تہران کے سبھی شروتا متر زہرا زیدی اور ساتھیوں کا سلام سویکار کریں۔ شروتاؤں، آج بھی اپنے کارکرم کا آرمبھ ہم قرآن مجید کی پوتر آیتوں کی تلاوت اور ان کے انواد سے کر رہے ہیں۔ آج اب سورہ واقعہ کی آتما کو شانتی پردان کرنے والی پہلی سے لے کر سولہویں آیتوں تک کی تلاوت اور انواد سنیں گے۔ قاری ہیں سورگیے محمد صدیق منشاوی۔
بسم الله الرحمن الرحيم إذا وقعت الواقعة ليس لوقعتها كاذبة خافضة رافعة إذا رجت الأرض رجا وبست الجبال بسا فكانت هباء منبثا وكنتم أزواجا فأصحاب الميمنة ما أصحاب الميمنة وأصحاب المشأمة ما أصحاب المشأمة والسابقون السابقون أولئك المقربون في جنات النعيم ثلة من الأولين وقليل من الآخرين على سرر موضونة متكئين عليها متقابلين صدق الله العظيم۔
اللہ کے نام سے جو اتینت کرپاشیل اور دیاوان ہے، جب وہ گھٹت ہونے والی مہان گھٹنا ارتھات قیامت گھٹ جائے گی اور اس کے گھٹت ہونے میں کچھ بھی جھوٹ نہیں، وہ گھٹنا الٹ پلٹ کر دینے والی ہوگی، اس سمے دھرتی کو بھوکمپ کے زبردست جھٹکے لگیں گے اور پہاڑ ٹوٹ کر چور چور ہو جائیں گے، تو وہ بکھری ہوئی دھول ہو کر رہ جائیں گے، اور تم لوگ تین پرکار کے ہو جاؤ گے، تو داہنے ہاتھ والے، اور کیا کہنا داہنے ہاتھ والوں کا، اور بائیں ہاتھ والے، اور کیسے دربھاگی ہوں گے بائیں ہاتھ والے، اور آگے بڑھ جانے والے تو آگے بڑھ جانے والے ہی ہیں، وہی اللہ کے نکٹ ورتی ہیں، وہ سورگ کے نعمت بھرے باغوں میں ہوں گے، اگلوں میں سے تو بہت سے ہوں گے اور کچھ پچھلوں میں سے بھی ہوں گے، جو موتی اور یاقوت جڑے تختوں پر ٹیک لگائے آمنے سامنے بیٹھے ہوں گے۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ دوستو، کارکرم میں آپ کا سواگت ہے۔ آج منگلوار ہے، جنوری کی 31، بہمن کی 11 اور رجب کی 9 تاریخ۔ دوستوں، کارکرموں کی روپ ریکھا آپ نوٹ کر سکتے ہیں۔ کارکرموں میں ہم پہلے وشو سماچار پیش کریں گے، وشو سماچاروں کے بعد راجنیتک چرچا کا دینک کارکرم آپ سنیں گے، اس کے بعد ہم آپ کو امام محمد تقی علیہ السلام کی شبھ جنم دیوس کی پورو سندھیا پر ایک وشیش کارکرم سنوائیں گے، اور ہماری سبھا کا انتیم کارکرم ہوگا قرآنی قصے۔ تو دوستو، یہ تھی ہمارے آج کے کارکرموں کی روپ ریکھا۔ ان کارکرموں کو آپ اپنی سویدھا کے انوسار ویب سائٹ پر دیکھ سکتے ہیں۔ ہماری ویب سائٹ پر وزٹ کرنے کے لیے آئیے parstoday.ir/hi۔ اپنی پرتکریاؤں کو آپ ہمیں ای میل کے مادھیم سے بھیج سکتے ہیں۔ ہمارا ای میل آئی ڈی ہے hindi@ws.irib.ir۔ اور اب کچھ ہی چھڑوں میں سماچار پیش کیے جائیں گے۔ یہ تہران ہے۔ اب آپ مریم مہر دادی اور قائم رضوی سے وشو سماچار سنیے۔
بسم اللہ الرحمن الرحیم۔ سب سے پہلے آج کے مکھیہ سماچاروں کا سارانش۔ اسلامی کرانتی کے ورشٹھ نیتا نے سورگیہ امام خمینی کے مزار پر حاضری دی۔ راشٹرپتی نے کہا کہ اسلامی کرانتی جنتا کی وفاداری کا پرینام ہے۔ چین کا کہنا ہے کہ نیٹو کو شید یدھ کی مانسکتا چھوڑ دینی چاہیے۔ پاکستان نے طالبان سے مانگ کی ہے کہ آتنکیوں کو افغان کی بھومی کے پریوگ سے روکا جائے۔ اور اب آپ وستار سے سماچار سنیے۔
اسلامی کرانتی کے ورشٹھ نیتا منگلوار کو سورگی امام خمینی کی مزار پر حاضر ہوئے۔ اسلامی کرانتی کی سفلتا کی 44ویں ورشگاٹھ کے افسر پر آیت اللہ العظمی سید علی خامنہ ای منگلوار کو سورگی امام خمینی کی مزار پر گئے۔ وہاں پر انہوں نے اسلامی کرانتی کے سنستھاپک کے پریاسوں کو یاد کیا۔ اسی کے ساتھ ورشٹھ نیتا شہیدوں، وشیش کر شہید بہشتی، شہید رجائی اور شہید شمع کیجیے گا اسی طریقے سے ورشٹھ نیتا شہیدوں وشیش کر شہید بہشتی اور شہید رجائی کی قبروں پر بھی گئے۔ ایران میں کل بدھوار ارتھات 1 فروری کو سوتنترتا پربھات کا دشک آرمبھ ہو رہا ہے۔ 44 سال پہلے اسی دن سورگی امام خمینی کے نیتتو میں ایران میں اسلامی کرانتی سفل ہوئی تھی۔ سورگی امام خمینی 15 ورشوں کے نشکاسن کے بعد ایران پہنچے تھے، اور ایران کی جنتا نے اس دن ان کا بھو سواگت کیا تھا۔ سورگی امام خمینی کے دیش میں پہنچنے کے 10 دنوں کے بعد 11 فروری 1979 کو ایران کی اسلامی کرانتی سفل ہوئی تھی۔ یہی کارن ہے کہ 1 فروری سے 11 فروری کے بیچ کے 10 دنوں کو ایران میں سوتنترتا پربھات کا دشک منایا جاتا ہے۔ اس دوران ایران کی جنتا بڑے ہرش و الاس کے ساتھ راشٹریہ کارکرم آیوجت کرتی ہے۔
ایران کے راشٹرپتی نے کہا کہ جنتا کی آکانکھاؤں کے انوروپ اسلامی کرانتی آگے کی اور بڑھ رہی ہے۔ سید ابراہیم رئیسی نے کہا کہ سورگیہ امام خمینی کا ایرانی جنتا پر پورا بھروسہ تھا۔ راشٹرپتی ابراہیم رئیسی منگلوار کو اپنے منتری منڈل کے ساتھ سورگیہ امام خمینی کے مزار پر پہنچے۔
انہوں نے کہا کہ اسلامی کرانتی سورگی امام خمینی کی نشٹھا تتھا ایرانی جنتا کی وفاداری کا پرینام ہے۔ راشٹرپتی کا کہنا تھا کہ کرانتی کے چار دشک تک شتروں کے شڈیانتروں کے باوجود ایران کی اسلامی کرانتی نہ کیول یہ کہ کمزور نہیں ہوئی بلکہ یہ پہلے سے ادھک مضبوط ہوئی ہے۔ ابراہیم رئیسی نے آگے کہا کہ سرکار کی ویوستھا کی اسٹریٹجی ورشٹھ نیتا کے مارگ درشن تتھا جنتا کی سیوا کے مارگ پر اگرسر ہے۔ انہوں نے کہا کہ اس طرح سے ہم کرانتی کے شتروں کو نراش کر سکتے ہیں۔
بلنکن اور نتن یاہو کے بیانوں پر ایران کی اور سے کڑی پرتکریا ویکت کی گئی ہے۔ ودیش منتالے کے پروکتا نے کہا ہے کہ یہ بہت ہی ہاسیاسپد کنتو سچ ہے کہ اپرادھی اور ڈاکو انتراشٹریہ سرکشا کے دھوج واہک بنے ہوئے ہیں۔ ناصر کنعانی نے ایران کے بارے میں امریکی ودیش منتری اور اویز زائونی شاسن کے پردھان منتری کے بیان پر تیکھی پرتکریا دیتے ہوئے یہ بات کہی ہے۔ انہوں نے ٹویٹ کیا کہ سنسار میں سب سے پہلے پرمانو بم کا پریوگ کرنے والے دیش کے ودیش منتری اور پرمانو نریکشن سے دور پرمانو شستراگار کے سوامی شاسن کے پردھان منتری بیٹھ کر این پی ٹی کے ایک سدسیہ دیش ارتھات ایران کے تتھا کتھت پرمانو خطرے کی بات کرتے ہیں۔ انہوں نے کہا کہ یہ واسطو میں ہاسیاسپد ہے۔ زائونی شاسن کی یاترا کے دوران امریکہ کے ودیش منتری اینٹنی بلنکن نے وہاں کے پردھان منتری، ودیش منتری اور راشٹر پرمکھ کے ساتھ الگ الگ بھیٹ وارتائیں کی۔ نتن یاہو کے ساتھ سنیوکت سنواد داتا سمیلن میں امریکی ودیش منتری نے کہا کہ امریکہ اسرائیل اور اسرائیلیوں کی سرکشا کے لیے کٹیبدھ ہے۔ انہوں نے کہا کہ یہ کٹیبدھتا کبھی بھی بدلنے والی نہیں ہے۔
اسلامی گنتنتر ایران کا کہنا ہے کہ امریکی سرکار کو پتا ہے کہ ایران پر حملہ کرنے والوں کو منہ توڑ جواب دیا جاتا ہے۔ بلنکن کے دھمکی بھرے بیانوں کے جواب میں ایران کے ودیش منترالے کے پروکتا نے کہا کہ امریکی سرکار اچھی طرح سے جانتی ہے کہ ایران اپنے علاقوں اور ہتھوں پر کوئی آکرمکتا یا اتکرمن برداشت نہیں کرتا اور حملہوروں کو نرنائک اور پچھتانے پر مجبور کرنے والے جواب دیتا ہے۔ تسنیم سماچار ایجنسی کے انوسار ودیش منترالے کے پروکتا ناصر کنعانی نے امریکی ودیش منتری اور اس دیش کے راشٹریہ سرکشا پریشد کے سلاحکار کے دھمکی بھرے بیانوں کے جواب میں کہا کہ امریکی سرکار کو اس کا احساس ہونا چاہیے۔ ایران کے خلاف دھمکی بھرے بیانوں کے کارن قانونی انتراشٹریہ ذمہ داریاں اور اس طرح کے بھڑکاؤ بیانوں کے راجنیتک پرناموں کے بارے میں ادھک گمبھیرتا سے سوچیں۔
چین کا کہنا ہے کہ اتری اٹلانٹک سندھی نیٹو کو شیت یدھ والی مانسکتا سے اب نکلنا ہوگا۔ نیٹو کے مہا سچیو کے بیان پر چین کے ودیش منترالے نے اپنی پرتکریا میں کہا ہے کہ وشو کے دیشوں کے لیے چین کوئی چنوتی نہیں ہے۔ چین کے بارے میں نیٹو کے مہا سچیو کے بیان پر ماؤنگ نے کہا کہ بیجنگ نہ کیول وشو کے کسی بھی دیش کے لیے خطرہ نہیں ہے بلکہ ان کے ساتھ سہیوگ کرنے والا دیش ہے۔ انہوں نے کہا کہ شیتری اور ویشوک شانتی کی استھاپنا کے لیے چین وشو کے سارے دیشوں کے ساتھ سہیوگ کرنے کے لیے تیار ہے۔ یاد رہے کہ نیٹو کے مہا سچیو اس سمے دکشن کوریا اور جاپان کی یاترا پر ہیں۔ ان دیشوں کی یاتراؤں کے دوران نیٹو کے مہا سچیو یوکرین یدھ میں امریکہ کے گھٹکوں کے سمبندھوں کو مضبوط کرنے کے پریاس کر رہے ہیں۔
پاکستان کے رکشا منتری نے کہا کہ افغانستان کی دھرتی سے آتنکیوں کے پریوگ کو روکا جائے۔ خواجہ محمد آصف نے دعویٰ کیا ہے کہ آتنکیوں دوارا پاکستان کے ورودھ افغانستان کی بھومی کا پریوگ کیا جا رہا ہے۔ انہوں نے کہا کہ ہم اپنے افغانی بھائیوں سے مانگ کرتے ہیں کہ وہ آتنکوادیوں کے ساتھ کڑائی سے نپٹیں۔ پاکستان کے رکشا منتری کا کہنا تھا کہ آتنکیوں کو پاکستان کے ورودھ افغانستان کی بھومی کے پریوگ کی انومتی نہیں دی جانی چاہیے۔ یہ بات پاکستان کے رکشا منتری نے اس دیش کے پردھان منتری اور سینا پرمکھ کے ساتھ اس مسجد کے نریکشن کے دوران کہی جہاں پر سوموار کو ایک آتم گھاتی بم وسفوٹ ہوا تھا۔ پاکستان کے خیبر پختونخوا کی حالت کا الیکھ کرتے ہوئے اس دیش کے گرہ منتری رانا ثناء اللہ نے کہا کہ میرا ماننا ہے کہ مسجد میں کی جانے والی آتم گھاتی کاروائی کا مکھیہ لکش پولیس کرمی تھے۔ انہوں نے کہا کہ آتنکوادیوں دوارا پاکستان کے ورودھ آتنکی کاروائیوں کے لیے افغانستان کی دھرتی کا پریوگ واسطو میں گمبھیر چنتا کا وشے ہے۔
روس کا کہنا ہے کہ ترکی اور سیریا کے سمبندھوں کی بحالی کے لیے وہ مدھیستتا کے لیے تیار ہے۔ اسپوتنک سماچار ایجنسی کے انوسار سیریا کے ودیش اپ منتری کے ساتھ بھیٹ میں روس کے ان کے समकक्ष ने कहा कि उनका देश सीरिया तथा तुर्की के संबंधों को बहाल करने के लिए तैयार है। मिखाइल बोगदानोफ और एमन सुजान के बीच भेंट में सीरिया के हालात पर चर्चा हुई। मिखाइल बोगदानोफ का कहना था कि हम तुर्की, सीरिया और रूस की त्रिपक्षीय बैठक कराने के लिए तैयार हैं। हालिया सप्ताहों के दौरान तुर्की की ओर से सीरिया के साथ संबंध बहाली को लेकर कई स्तर पर बयान सामने आए हैं। याद रहे कि 11 साल पहले जब सीरिया संकट आरंभ हुआ था, उसके बाद से तुर्की के साथ सीरिया के संबंध तनावपूर्ण चले आ रहे हैं।
असम सरकार ने अवैध विदेशियों को रखने के लिए देश के सबसे बड़े डिटेंशन सेंटर मटिया ट्रांजिट कैंप में बंदियों को स्थानांतरित करना शुरू कर दिया है, जिसके अंतर्गत शुक्रवार को 68 लोगों के पहले बैच को वहां स्थानांतरित कर दिया गया। खबरों के अनुसार 68 विदेशियों को डिटेंशन सेंटर में ले जाया गया था, जिसे गुवाहाटी से लगभग 130 किलोमीटर पश्चिम में ग्वालपाड़ा में बने आधिकारिक ट्रांजिट कैंप के तौर पर जाना जाएगा। हिरासत में लिए गए लोगों में 45 पुरुष, 21 महिलाएं और 2 बच्चे हैं, जिन्हें अर्ध न्यायिक विदेशी ट्रिब्यूनल द्वारा विदेशी घोषित किया गया है और जिन्हें न्यायिक अदालतों द्वारा वीजा उल्लंघन का दोषी ठहराया गया है।
भारत का सुप्रीम कोर्ट 2002 के गुजरात दंगों को लेकर इस देश के प्रधानमंत्री की भूमिका से संबंधित बीबीसी की एक डॉक्यूमेंट्री पर प्रतिबंध लगाने के केंद्र सरकार के फैसले को चुनौती देने वाली याचिकाओं पर सुनवाई करने के लिए राजी हो गया है। प्रधान न्यायाधीश डीवाई चंद्रचूड़, जस्टिस पीएम नरसिम्हा और जस्टिस जेबी परदीवाल की पीठ ने वकील एम एस शर्मा और वरिष्ठ वकील सी यू सिंह की दलीलों पर गौर किया। दोनों वकीलों ने इस मुद्दे पर अपनी अलग अलग जनहित याचिकाओं पर तत्काल सुनवाई का अनुरोध किया था।
भीषण सर्दी और बर्फीले तूफान के कारण अमेरिका में कम से कम 1000 उड़ानों को रद्द कर दिया गया है, जिसके कारण यात्रियों को बहुत परेशानियों का सामना करना पड़ रहा है। मौसम विभाग के अनुसार वर्तमान स्थिति 1 फरवरी 2023 तक जारी रह सकती है। जो उड़ानें रद्द की गई हैं, उनमें से लगभग आधी उड़ानें साउथ वेस्ट एयरलाइंस की हैं। इसी महीने के आरंभ में छुट्टियों के दौरान 16,700 उड़ानें रद्द करने के कारण साउथ वेस्ट एयरलाइंस को अमेरिकी सरकार के विरोध का सामना करना पड़ा था। कड़ाके की सर्दी और भारी बारिश के कारण अमेरिका में मौसम खराब है, जिसकी वजह से विमानों की उड़ानों में विलंब हो रहा है और दूसरी ओर सड़कों और राजमार्गों पर आवाजाही में व्यवधान आ रहा है।
अमेरिकी राज्य टेनेसी के मॉफिस शहर में अमेरिकी पुलिस द्वारा मारे गए एक अश्वेत शहरी का वीडियो सोशल मीडिया पर आ जाने के बाद अमेरिका के अलग अलग शहरों में हजारों की संख्या में लोग सड़कों पर उतर आए हैं। अमरीकी राज्य विस्कॉन्सिन में भी व्यापक विरोध प्रदर्शन हुए, जहां लोगों ने पुलिस थाने की ओर मार्च किया। इसी के साथ रेडियो तेहरान से विश्व समाचार समाप्त हुए।
یہ ریڈیو تہران کی ہندی سیوا ہے، اسلامی گڑتنتر ایران کی آواز۔
راجنیتک چرچا۔
दोस्तों, मैं हूं रविश जैदी और आपका स्वागत है राजनीतिक चर्चा के दैनिक कार्यक्रम में।
आज के कार्यक्रम में हम सबसे पहले बात करेंगे अमरीकी अधिकारियों के हालिया बयान पर ईरान की कड़ी प्रतिक्रिया के बारे में,
अमरीकी अधिकारियों की हालिया बयानबाजी पर कड़ी,
और फिर बात करेंगे अर्दोगान द्वारा रूस सीरिया के साथ होने वाली त्रिपक्षीय बैठक में ईरान की मौजूदगी पर दिए गए जोर के बारे में,
तुर्की के राष्ट्रपति रजब तैयब अर्दोगान ने,
और अंत में चलेंगे भारत जहां संसद के बजट सत्र के आरंभ पर राष्ट्रपति द्रौपदी मुर्मू के द्वारा दिए गए भाषण के बारे में हमारे संवाददाता विस्तार से आपको बताएंगे।
संसद के इस समवेत सत्र को
तो सबसे पहले बात करते हैं ईरानी विदेश मंत्रालय के प्रवक्ता के उस बयान के बारे में कि जिसमें उन्होंने अमरीकी अधिकारियों की धमकियों का मुंहतोड़ जवाब दिया है। नासिर कनानी ने कहा है कि अमरीका ये अच्छी तरह जानता है कि ईरान किसी भी हमले का उसी की जबान में जवाब देना जानता है। इस संबंध में एक रिपोर्ट पेश कर रहे हैं हमारे साथ ही सैयद मीसम।
अमरीकी अधिकारियों की हालिया बयानबाजी पर कड़ी प्रतिक्रिया जताते हुए ईरान के विदेश मंत्रालय के प्रवक्ता नासिर कनानी ने कहा है कि अमरीका अच्छी तरह से जानता है कि ईरान अपनी सरजमीन या अपने हितों पर किसी भी तरह का आक्रमण बर्दाश्त नहीं करता है और आक्रमणकारियों को मुंह तोड़ जवाब देता है। वाशिंगटन को अपनी धमकियों के वैश्विक और कानूनी परिणामों के प्रति जिम्मेदारी को समझना चाहिए। रविवार को ज़ायोनी शासन के प्रधानमंत्री बेंजामिन नेतन्याहू के साथ एक संयुक्त प्रेस कॉन्फ्रेंस को संबोधित करते हुए अमरीकी विदेश मंत्री एंटनी ब्लिंकन ने दावा किया था कि राष्ट्रपति जो बाइडेन ईरान को परमाणु हथियारों की प्राप्ति से रोकने के लिए प्रतिबद्ध हैं और ईरान को परमाणु हथियारों की प्राप्ति से रोकने के लिए सभी ऑप्शन टेबल पर मौजूद हैं। ब्लिंकन का कहना था कि इसराइल के साथ हमारा संयुक्त युद्ध अभ्यास हमें सक्रिय रक्षा के लिए तैयार रखता है और वर्तमान युद्ध अभ्यास का संदेश यह है कि हम हर प्रकार के हमले का जवाब देने के लिए तैयार हैं। ईरान के खिलाफ कोई सबूत नहीं होने के बावजूद अमरीका वर्षों से ईरान पर सैन्य परमाणु कार्यक्रम चलाने का आरोप लगा रहा है। उसने इसी को बहाना बनाकर ईरान के खिलाफ व्यापक राजनीतिक उपाय किए हैं। व्हाइट हाउस ने अगस्त 2022 में दावा किया था कि राष्ट्रपति बाइडेन ने एक बार फिर कहा है कि वो ईरान को परमाणु हथियार हासिल करने से रोकना चाहते हैं। इससे पहले ईरान मामलों के लिए अमरीका के विशेष दूत रॉबर्ट माली ने जोर देकर कहा था कि बाइडेन ईरान को परमाणु हथियार हासिल करने से रोकने के लिए सैन्य विकल्प का उपयोग करने पर विचार कर रहे हैं। ये निराधार आरोप ऐसी स्थिति में लगाए जा रहे हैं जब इस्लामी गणतंत्र ईरान ने बार बार ये घोषणा की है कि उसकी न केवल परमाणु हथियार बनाने की कोई योजना नहीं है बल्कि वो इस ओर बढ़ भी नहीं रहा है। ईरान के विदेश मंत्रालय के प्रवक्ता ने इस संबंध में जोर देकर कहा कि ईरान ने बार बार अपनी परमाणु गतिविधियों की शांतिपूर्ण प्रकृति पर जोर दिया है और अंतर्राष्ट्रीय परमाणु ऊर्जा एजेंसी की अनेक रिपोर्टों में इस बात की पुष्टि की गई है। परमाणु हथियारों की प्राप्ति इस्लामी गणतंत्र ईरान के राष्ट्रीय सुरक्षा सिद्धांत में नहीं है। दरअसल मुद्दा यह है कि अमेरिका और उसके यूरोपीय सहयोगियों के साथ साथ ज़ायोनी शासन ने हमेशा ईरान की बढ़ती शांतिपूर्ण परमाणु क्षमता को लेकर चिंता दिखाई है। हालांकि अंतर्राष्ट्रीय परमाणु ऊर्जा एजेंसी की कई रिपोर्टों में ईरान के परमाणु कार्यक्रम के शांतिपूर्ण होने की पुष्टि की गई है। इसके बावजूद अगर अमरीका और उसके सहयोगियों ने कोई गलती की तो तेहरान की ओर से मुंह तोड़ जवाब दिया जाएगा और ईरानी राष्ट्र की प्रतिक्रिया ऐसी होगी कि दुश्मन को पछताने का भी मौका नहीं मिलेगा।
और अब चर्चा करते हैं सीरिया, रूस और तुर्की के बीच होने वाली संभावित त्रिपक्षीय बैठक के बारे में। तुर्की के राष्ट्रपति रजब तैयब अर्दोगान ने कहा है कि इस त्रिपक्षीय बैठक में ईरान की उपस्थिति जरूरी है। इस बारे में अधिक जानकारी दे रहे हैं हमारे साथी अख्तर अब्बास।
तुर्की के राष्ट्रपति रजब तैयब अर्दोगान ने रूस, सीरिया और तुर्की के बीच त्रिपक्षीय बैठक में ईरान की उपस्थिति पर जोर दिया। अपने बयान में तुर्क राष्ट्रपति ने कहा कि ईरान संयुक्त त्रिपक्षीय बैठक में भी भाग लेगा। तुर्क राष्ट्रपति ने कहा कि हमें रूस, सीरिया और तुर्की के बीच एक बैठक करनी चाहिए, ईरान भी उसमें शामिल हो और हमने इस संबंध में अच्छे परिणाम हासिल किए हैं। तुर्की के राष्ट्रपति रजब तैयब अर्दोगान ने इस बात पर भी जोर दिया कि ईरान तुर्की और सीरिया के बीच संबंधों को सामान्य बनाने की वार्ता में भी शामिल होगा। اس میں کوئی سندیہ نہیں ہے کہ ایران کی اپستھتی اور بھاگیداری کے بنا سیریا میں شانتی استھاپت کرنا سمبھو نہیں ہے۔ اسی لیے یہ کہا جانا چاہیے کہ ایران کی بھاگیداری سیریا میں شانتی استھاپت کرنے کی آوشکتاؤں میں سے ایک اہم ضرورت ہے۔ اس کے علاوہ ایران کو مدھیہ ایشیا کے وبھن کھیتروں اور دنیا کے انیہ کھیتروں میں شانتی کا انوبھو ہے۔ واستو میں تہران کے ادھیکاریوں دوارا پراپت انوبھو سیریا میں شانتی استھاپت کرنے کے لیے بہت اپیوگی سدھ ہوگا۔ اس کے ساتھ ہی انوبھو سے پتہ چلتا ہے کہ کھیتر میں وشیش کر سیریا میں شانتی استھاپت کرنے کے بارے میں کچھ دیشوں کا ایک پکشی واد اس دیش کے لیے ہمیشہ نقصان کا سودا ثابت ہوتا ہے۔ یدی ایران شانتی وارتا میں بھاگ لیتا ہے تو بھوشیہ کی کئی سمسیائیں حل ہو جائیں گی۔ اس استھتی میں سیریا میں شانتی پرکریا میں ایران کی بھاگیداری پر ترکی کے راشٹرپتی کا زور، سیریا کے ساتھ بھوشیہ کے سمبندھوں میں ترکی کی کئی سمسیاؤں کو کم کر سکتا ہے۔ ایران کی مدد سے ترکی اور سیریا کے بیچ چار پکشی شانتی بیٹھک آیوجت کرنے اور سیریا میں یدھ سماپت کرانے کے علاوہ ہمیں کبھی بھی اس تتھ کو نہیں بھولنا چاہیے کہ ترکی کی سینا دوارا سیریا کا اتیگرہن انکارا سرکار اور ترک جنتا کے لیے بہت ہی ہانیکارک سدھ ہوا ہے۔ سیریا میں بشار الاسد کی قانونی سرکار کو کھاڑ پھینکنے کے لیے سنکٹ کے پہلے تین ورشوں میں ایک جٹ 63 پشچمی اور عرب دیشوں میں سے کیول ترکی ہی ابھی تک باقی ہے۔ پشچمی اور عرب سرکاروں کے لیے سیریا اب پراتھمکتا نہیں رہا، یہاں تک کہ سنیکت عرب امارات جیسے کچھ عرب دیش جو کبھی سیریا کے قانونی راشٹرپتی بشار الاسد کے ویرودھیوں کی مدد کرتے تھے، اب ترکی اور بشار الاسد کے ویرودھیوں کو اور ادھک سنکٹ میں ڈالنے کی کوشش کر رہے ہیں اور سیریا کی سرکار سے سمبندھ استھاپت کرنے کے لیے ایک دوسرے کے ساتھ پرتسپردھا کر رہے ہیں۔ اس سلسلے میں پہلا مدعا سیریا میں ترکی کا گھور اپمان ہے، البتہ انکارا کے نیتاؤں کے لیے یہ اپمان سامان سی بات ہے۔ ایک دشک سے بھی ادھک سمے سے رجب طیب اردوغان کی سرکار نے سعودی عرب، مصر، سنیکت عرب امارات، یورپی سنگھ، امریکہ اور یہاں تک کہ نسل بھیدی زائنی شاسن کے ساتھ ترکی کے سمبندھ نمن استر پر پہنچ گئے ہیں، لیکن پچھلے ایک سال سے بھی کم سمے میں معافی مانگتے ہوئے اور اپنے درشٹی کوڑوں سے پیچھے ہٹتے ہوئے انہیں ان سب کے ساتھ سہیوگ کرنے پر مجبور ہونا پڑا ہے۔
اور اب رخ کرتے ہیں بھارت کا۔ بھارتیہ سنسد کا بجٹ ستر منگلوار سے شروع ہو گیا ہے۔ راشٹرپتی دروپدی مرمو نے پہلی بار سنسد کے جوائنٹ سیشن کو سمبودھت کیا۔ انہوں نے 1 گھنٹے 2 منٹ تک چلے اپنے ابھیبھاشن میں کہا کہ بھارت میں مضبوط اچھا شکتی والی سرکار ہے جو بنا ڈرے کام کر رہی ہے۔ اس بارے میں وستار سے جانکاری دے رہے ہیں دلی سے ہمارے سمباددتا شمشاد کاظمی۔
سنسد کے اس سمبت ستر کو संबोधित करते हुए मुझे हार्दिक प्रसन्नता हो रही
है। भारतीय संसद के बजट सत्र की आज शुरुआत हुई और राष्ट्रपति द्रौपदी मुर्मू ने संसद के संयुक्त अधिवेशन को संबोधित करते हुए आतंकवाद, इंफ्रास्ट्रक्चर, मेक इन इंडिया और ग्रीन ग्रोथ जैसे मुद्दों का उल्लेख किया और कहा कि ये सरकार बिना डरे काम कर रही है।
मेरी सरकार का स्पष्ट मत है कि भ्रष्टाचार लोकतंत्र का और सामाजिक न्याय का सबसे बड़ा दुश्मन है। इसलिए बीते वर्ष से भ्रष्टाचार के विरुद्ध निरंतर लड़ाई चल रही है।
राष्ट्रपति ने सर्जिकल स्ट्राइक और आर्टिकल 370 हटाने जैसे अहम फैसलों का भी उल्लेख किया। राष्ट्रपति ने अपने पहले संयुक्त अभिभाषण में कहा कि भारत ने उस सोच को बदला है जो प्रगति और प्रकृति को परस्पर विरोधी मानती है। उन्होंने कहा कि मेरी सरकार ग्रीन ग्रोथ पर ध्यान दे रही है और पूरे विश्व को मिशन लाइफ से जोड़ने पर बल दे रही है। उन्होंने कहा कि देश का एविएशन सेक्टर तेजी से आगे बढ़ रहा है और आज भारत दुनिया का तीसरा बड़ा एविएशन बाजार बन चुका है। राष्ट्रपति ने कहा कि मेक इन इंडिया अभियान और आत्मनिर्भर भारत अभियान का लाभ मिलना आरंभ हो गया है। हमारा रक्षा निर्यात 6 गुना बढ़ा है और बड़ी बड़ी कंपनियां भारत आ रही हैं। भारत की राष्ट्रपति ने कहा कि देश में पहली बार महिलाओं की संख्या पुरुषों की तुलना में अधिक हुई है और हम बेटी बचाओ बेटी पढ़ाओ अभियान की सफलता देख रहे हैं। उनके अनुसार आज किसी भी कार्यक्षेत्र में महिलाओं के लिए कोई बंदिश नहीं है। राष्ट्रपति ने कहा कि भारत अपनी सैन्य शक्ति को आधुनिक बनाने पर जोर दे रहा है और आतंकवाद को लेकर भारत ने कड़ा रुख अपनाया है। राष्ट्रपति द्रौपदी मुर्मू के अभिभाषण के बाद वित्त मंत्री निर्मला सीतारमण ने संसद में आज आर्थिक सर्वे 2022-23 पेश किया, जिसमें भारतीय अर्थव्यवस्था के इस वर्ष 6.5% बढ़ने का अनुमान लगाया गया है। भारत का वर्तमान वित्तीय वर्ष का आर्थिक बजट कल पेश किया जाएगा और समझा जाता है कि ये बजट सभी समुदायों और देश की अर्थव्यवस्था को ध्यान में रखकर लाया जाएगा। प्रधानमंत्री नरेंद्र मोदी ने बजट सत्र से पहले कहा कि भारत के बजट पर सारे विश्व की नजरें हैं और ये समूची दुनिया की अर्थव्यवस्था को रोशनी देगा। मोदी सरकार अपना आर्थिक बजट ऐसे समय में पेश कर रही है जब देश में महंगाई और बेरोजगारी बढ़ रही है और विपक्ष इन मुद्दों को लेकर सरकार पर निरंतर हमले कर रहा है। शमशाद काजमी, रेडियो तेहरान, दिल्ली।
दोस्तों, राजनीतिक चर्चा का ये दैनिक कार्यक्रम अब यहीं समाप्त होता है।
ये रेडियो तेहरान की हिंदी सेवा है। दोस्तों, इमाम मोहम्मद तकी अलैहिस्सलाम के शुभ जन्म दिवस की पूर्व संध्या पर अब पेश है एक विशेष कार्यक्रम।
दोस्तों, शिया मुसलमानों के नवे इमाम हजरत मोहम्मद तकी अलैहि सलाम के शुभ जन्म दिवस पर एक विशेष कार्यक्रम लेकर हाजिर हैं रविश जैदी और मरियम महरदादी का सलाम स्वीकार कीजिए।
दोस्तों, आठवें इमाम अली रजा अलैहि सलाम अपने बेटे की एक झलक देखने के लिए बेताब थे। इमाम अली रज़ा की उम्र लगभग 47 साल हो चुकी थी, लेकिन उनके कोई संतान नहीं थी। उनके दुश्मन उन्हें निसंतान होने का ताना देने लगे थे। वाकफिया के एक प्रभावशाली व्यक्ति ने ये सोच कर कि इमामत का सिलसिला इमाम अली रज़ा पर आकर रुक गया है, उन्हें एक खत लिखा। कैसे संभव हो सकता है कि आप इमाम हों लेकिन आपके कोई बेटा नहीं हो? इमाम ने जवाब में उसे लिखा कि तुम ये कैसे कह सकते हो कि मेरे कोई बेटा नहीं होगा। इस घटना को कुछ ज़्यादा दिन नहीं बीते थे कि खुदा ने हज़रत इमाम अलैहिस्सलाम को बेटा अता कर दिया, जो सत्य को असत्य से अलग करने वाला था। इब्ने अय्याश के अनुसार 10 रजब 195 हिजरी को मदीना स्थित इमाम अली रज़ा के घर में इमाम मोहम्मद तकी ने जन्म लिया और इस तरह से शिया मुसलमानों के 12 इमामों का सिलसिला आगे बढ़ा।
इमाम मोहम्मद तकी के शुभ जन्म के बाद विरोधियों की जबान पर ताला लग गया और शिया मुसलमान भटकने से बच गए। इसलिए कहा जा सकता है कि इमामों के इतिहास के दौर का एक सबसे संवेदनशील समय इमाम मोहम्मद तकी का दौर था, जब सत और असत के बीच का अंतर स्पष्ट हो गया। इमाम मोहम्मद तकी का एक मशहूर लकब जवाद है। उनके जन्म से उनके पिता हजरत इमाम अली रज़ा अलैहि सलाम के खिलाफ अफवाहों पर विराम लग गया और शिया मुसलमानों का भय और चिंता दूर हो गई। 14 मासूमों की जीवन शैली और उनका आचरण लोक और परलोक के लिए बेहतरीन मार्ग प्रशस्त करता है। कुरान मजीद में पैगंबर इस्लाम सल्लल्लाहु अलैहि वालेहि वसल्लम के अनुसरण के बारे में उल्लेख है, निश्चित रूप से ये जान लो कि ईश्वरीय दूत तुम्हारे लिए सर्वश्रेष्ठ आदर्श है।
इन ईश्वरीय मार्गदर्शकों के जीवन के विभिन्न आयामों की जानकारी, विशेष रूप से उसका शिष्टाचार सत्य और मुक्ति के मार्ग पर चलने वालों के लिए बेहतरीन उपहार है। जो कोई सच्चाई, सत्य, सदाचार, बलिदान, विनम्रता और मार्गदर्शन की खोज में है, इन ईश्वरीय मार्गदर्शकों का अनुसरण करके कल्याण प्राप्त कर सकता है।
दोस्तों, अंतिम ईश्वरीय दूत पैगंबर इस्लाम सल्लल्लाहु अलैहि वालैहि वसल्लम और हर प्रकार के दोष से मुक्त मासूम इमामों का मार्ग उत्कृष्टता प्राप्त करने वाले उन विशिष्ट इंसानों का मार्ग है जो हर खोजी को वास्तविकता तक पहुंचाने वाले सीधे रास्ते पर ले जाता है। दूसरे शब्दों में ईश्वर के इन विशिष्ट बंदों का शिष्टाचार और जीवन उत्कृष्टता तक पहुंचने का प्रकाशमय मार्ग है।
इमाम जवाद अलैहिस्सलाम पैगंबर इस्लाम के उन परिजनों में से हैं जिनका समस्त जीवन कल्याण की ओर मार्गदर्शन की बरकतों से भरा हुआ है। उनका पूर्ण जीवन ईश्वरीय आदेशों और न्याय के विस्तार के मार्ग में प्रयास करने में बीता। वे ऐसे दौर में जीवन व्यतीत कर रहे थे जो अत्याचारी शासकों का दौर था और किसी में आपत्ति का भी साहस नहीं था, लेकिन इमाम अलैहिस्सलाम ने पैगंबर इस्लाम के इस्लाम को सुरक्षित रखने के लिए भरसक प्रयास किए और तरह तरह की कठिनाइयों को सहन किया।
इस्लाम ने मुसलमानों के बीच सहिष्णुता के प्रसार के लिए बहुत प्रयास किया है। ये गुण इमाम मोहम्मद तकी अलैहिस्सलाम में सबसे अधिक स्पष्ट है। वे हर उस व्यक्ति को जो आपके साथ बुराई करता था और आपके ऊपर अत्याचार करता था क्षमा कर दिया करते थे, बल्कि केवल इतना ही नहीं बल्कि उसके साथ भलाई करते थे ताकि उसमें सुधार हो जाए और उसकी आत्मा शुद्ध हो जाए।
इस प्रकार इमाम अपने साथियों और अनुसरणकर्ताओं को मूल्यवान पाठ पढ़ाते थे। उनका कहना था कि मार्गदर्शन का आह्वान पूर्ण सत्य के आधार पर और खुले दिल से होना चाहिए, क्योंकि अगर उसमें ये गुण शामिल नहीं होंगे तो संभव है दूसरों के सुधार में कोई सफलता हासिल न हो।
दोस्तों, शिया मुसलमानों के नवे इमाम हज़रत इमाम मोहम्मद तकी अलैहिस्सलाम 12 इमामों के बीच ऐसे पहले ईश्वरीय मार्गदर्शक हैं जिन्होंने बचपन में ही इमामत का पदभार संभाला। वे 2003 हिजरी में 7 वर्ष की आयु में अपने पिता की शहादत के बाद इमाम बने। उन्होंने युवा विद्वान के रूप में मुसलमानों का मार्गदर्शन इस प्रकार से किया कि दोस्त हो या दुश्मन, हर कोई आश्चर्यचकित रह गया। वार्ता, बहस, सवालों के जवाब और उनके उपदेश इस बात का स्पष्ट सबूत है।
प्रकृति के अनुसार युवाओं में विभिन्न विचारों और दृष्टिकोणों को जानने की अधिक रुचि होती है। वे नए एवं विभिन्न विचारों के बीच बेहतर और प्रासंगिक विचारों का चयन करते हैं। युवाओं के दिलों में ज्ञान का बीज बोना सबसे महत्वपूर्ण पूंजी है। इमाम मोहम्मद तकी ज्ञान के महत्व का उल्लेख करते हुए फरमाते हैं, तुम्हें ज्ञान हासिल करना चाहिए इसीलिए कि वो सभी के लिए अनिवार्य है और ज्ञान एवं अध्ययन के बारे में बात एक अच्छा काम है। ये धार्मिक भाई बंधुओं के बीच रिश्ते को मजबूत बनाता है और ये उच्च व्यक्तित्व की निशानी है। बैठकों के लिए उचित उपहार है। तन्हाई और सफर में दोस्त और हमदम है।
इमाम जवाद अलैहिस्सलाम के अनुसार एक मुस्लिम युवक के लिए उचित है कि वो ज्ञान और शिक्षा पर ध्यान दे और उसे अपना उचित दोस्त और साथी बनाए। अपने दोस्तों का चयन समझदारी और ज्ञान के आधार पर करे और अपने सामाजिक व्यक्तित्व का निर्धारण ज्ञान के आधार पर करे। इमाम मोहम्मद तकी अलैहिस्सलाम के अनुसार उत्कृष्टता पहुंचने के लिए ज्ञान और शिक्षा एक महत्वपूर्ण मार्ग है। वे उत्कृष्टता और सत्य की खोज करने वाले लोगों से सिफारिश करते हुए कहते हैं कि अपनी वैध इच्छाओं और लोक एवं परलोक में उच्च स्थान पर पहुंचने के लिए इस प्रासंगिक ऊर्जा से लाभ उठाएं। वे फरमाते थे कि चार चीजें अच्छे काम करने का कारण होती हैं: स्वास्थ्य, समृद्धता, ज्ञान एवं ईश्वरीय कृपा।
دوستو، امام جواد علیہ السلام کی ایک سندر حدیث ہے کہ نشچت روپ سے اس ویکتی نے تم سے دشمنی کی ہے جس نے ساتھ اٹھنے بیٹھنے کے باوجود وکاس کا واتاورن اتپن نہیں کیا ہے، اس لیے کہ اس کے ساتھ تمہاری دوستی اس لیے ہوئی تھی کہ وہ تمہاری ضرورتوں کو پورا کرے۔ اکثر دوستی کا سرکل اس سمے بنتا ہے جب کچھ لوگ ایک دوسرے کی ضرورتیں پوری کرنے کے لیے آگے بڑھتے ہیں۔ ہمارے مہان امام کے انوسار اس پرکار کی دوستی کا آدھار اگر گیان اور نیتکتا نہیں ہوگی تو یہ دشمنی میں بدل سکتی ہے، جیسا کہ قرآن مجید الیکھ کرتا ہے کہ پرلے کے دن کی دوستی دشمنی میں نہیں بدلے گی، کیونکہ اس کا آدھار سدگن ہے۔ سدگن انسان کے لیے وکاس کا مارگ پرشست کرتے ہیں۔ کبھی دو لوگوں کے بیچ دوستی ساماجک وکاس کے مارگ میں رکاوٹ بنتی ہے۔ اس سندر میں امام محمد تقی فرماتے ہیں، برے لوگوں سے دوستی کرنے کے پرتی سچیت رہو، اس لیے کہ وہ دھاردار تلوار کی بھاتی ہوتے ہیں۔ یدپی ان کا ظاہر سندر ہوتا ہے، لیکن اس کی دھار انسان کے وجود کو کاٹ کر رکھ دیتی ہے۔
امام محمد تقی علیہ السلام کے انوسار یوواؤں کو اپنی روچیوں اور دوسروں کی باتوں کو صحیح ایوم بودھک پیمانے پر رکھ کر پرکھنا چاہیے، اور اپنے دوست اور مارک کو واستوک ماندنس کے آدھار پر چننا چاہیے۔ دوسری حدیث میں امام فرماتے ہیں، اگر کوئی کسی بولنے والے کی بات کو سن رہا ہے تو مانو وہ اس کی عبادت کر رہا ہے۔ بولنے والا اگر ایشور کی بات کر رہا ہے تو سننے والے نے ایشور کی عبادت کی ہے، اور اگر شیطان کی بات کر رہا ہے تو سننے والے نے بھی شیطان کی پوجا کی ہے۔
اس پرکار مسلمان یوواؤں کو ودوانوں اور اہل بیت کے چاہنے والوں کی ہی صحیح سنگتی سے لابھ اٹھا کر گیان سیکھنا چاہیے، اور سماج کی پرگتی اور استتو کے لیے گیان کا اپیوگ کرنا چاہیے۔ آج جو ادھک گیانی ہے اور جس کے پاس ادھک گیان ہے، اس کا ستان اور سمان بھی اچھ ہے۔ اگر ہم امام جواد کے چاہنے والے اور شیعہ ہیں تو دھرم پرانتا میں ایک دوسرے سے آگے نکلنے اور گناہوں سے بچنے کے علاوہ ہمیں گیان اور تکنیک سے زیادہ لاف اٹھانا چاہیے۔
کارکرم کے انت میں ہم آپ کو اس شبھ اوسر پر مبارکباد پیش کرتے ہوئے انمتی چاہتے ہیں۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ دوستو، ابھی آپ نے وشیش کارکرم سنا امام محمد تقی علیہ السلام کے بارے میں، اور اب سبھا کے انت میں پیش ہے ساپتاہک کارکرم قرآنی قصے۔
قرآن قصے۔
دوستو، ساپتاہک کارکرم قرآن قصے کی ایک انی کڑی کے ساتھ آپ کی سیوا میں اپستھت ہیں مریم مہر دادی اور سید مسم کا سلام سویکار کیجیے۔
دوستو، آج ہم سورہ سجدہ کی آیت نمبر 18 کا ذکر کریں گے۔ ولید بن عقبہ بن ابی معتی عثمان بن عفان کا سوتیلا بھائی تھا۔ ولید بن عقبہ پیغمبر اسلام کو گھور شترو سمجھتا تھا اور وہ پیغمبر اسلام کو بہت کشٹ پہنچاتا تھا۔ اس کا باپ ان سات ویکتیوں میں سے تھا جو پیغمبر اسلام کے گھور شترو تھے۔ ولید پیغمبر اسلام کا اپمان کرتا اور انہیں کشٹ پہنچاتا تھا۔ وہ پیغمبر اسلام کو اتنا کشٹ پہنچاتا تھا کہ ہر سننے والے سوتنت انسان کا دل دکھی ہو جاتا تھا۔ ولید بن عقبہ پیغمبر اسلام کو جو کشٹ پہنچاتا تھا ان کی سوچی بہت لمبی ہے، پر یہاں ہم ان میں سے کچھ کا الیکھ کر رہے ہیں۔
ایک دن ولید بن عقبہ نے پیغمبر اسلام کو خانہ کعبہ کا طواف کرتے ہوئے دیکھا۔ اس کے بعد وہ پیغمبر اسلام کی اور گیا۔ وہ پیغمبر اسلام کو برا بھلا کہہ رہا تھا۔ اس نے پیغمبر اسلام کا امامہ ان کی گردن سے لپیٹا اور اسی حالت میں اس نے پیغمبر اسلام کو خانہ کعبہ سے باہر کھینچا۔ اس بیچ کچھ لوگوں نے پیغمبر اسلام کی مدد کی اور انہیں ولید سے مکتی دلائی۔
اسی طرح ایک بار پیغمبر اسلام خانہ کعبہ میں مہان ایشور کی اپاسنا کرنے میں لین تھے اور اپاسنا میں وہ سجدے کی حالت میں تھے۔ عقبہ بن ابی موہتی نے پیغمبر اسلام کے پاون سر پر بھیڑوں کی مینگنیاں ڈال دیں۔ اسی پرکار ایک سنگوشتی میں وہ کہتا ہے کہ نصیحتوں کا کوئی فائدہ نہیں ہے اور پیغمبر اسلام کی ہتیا کر کے ان کے جیون کا انت کر دینا چاہیے، لیکن چونکہ مہان ایشور کا ارادہ ہی کچھ اور تھا اس لیے پیغمبر اسلام نے مکے سے مدینے پلائن کیا اور مدینے میں اسلامی سرکار کی آدھارشیلہ رکھی اور مسلمانوں اور کافروں کے مدھے پہلی جنگ ہوئی جو جنگ بدر کے نام سے مشہور ہے، اور اس جنگ میں مسلمانوں کی وجے ہوئی اور عقبہ کو مسلمانوں نے بندی بنا لیا۔ پیغمبر اسلام نے عقبہ کی ہتیا کا آدیش دیا۔ یہ وہی پیغمبر اسلام تھے جنہیں مہان ایشور نے سموچے برہمانڈ کے لیے دیا و رحمت بنا کر بھیجا تھا۔ کہنے کا تاتپر یہ ہے کہ ولید بن عقبہ کتنا دشٹ ویکتی تھا کہ پیغمبر اسلام نے اس کی ہتیا کا آدیش دیا۔
پیغمبر اسلام جہاں سمست کافروں اور گمراہ لوگوں کے لیے اتھک پریاس کرتے تھے، وہیں انہوں نے عقبہ کے مارگ درشن کے لیے بھی بہت کوشش کی، پرنتو وہ نہ کیول سدھرا نہیں بلکہ پیغمبر اسلام کو کشٹ پہنچانے اور ان کا اپمان کرنے میں کسی سنکوچ سے کام نہیں لیا۔ اس کی ہتیا کر دینے پر آدھارت پیغمبر اسلام کے آدیش کو دیکھنے کے بعد اس بات کا اندازہ لگایا جا سکتا ہے کہ وہ کتنا دشٹ و بھرشٹ انسان تھا۔ اگر اسے آزاد کر دیا جاتا تب بھی وہی کرتا اور نہیں سدھرتا اور دوسرے قبیلوں کو مسلمانوں کے خلاف بھڑکاتا۔
ولید عقبہ کا بیٹا تھا۔ 8 ہجری قمری میں وہ اس وقت مسلمان ہوا جب مسلمانوں نے مکے پر وجے پراپت کر لی۔ اس کے ایک سال بعد یعنی 9 ہجری قمری میں پیغمبر اسلام نے ولید کو زکاۃ جمع کرنے کے لیے بنی مصطلق قبیلے کے پاس بھیجا۔ جب بنی مصطلق قبیلے کے لوگوں نے سنا کہ ولید پیغمبر اسلام کے پرتنیدھی کے روپ میں آیا ہے تو وہ اس کے سواگت کے لیے آئے، لیکن ولید نے جیسے ہی ان لوگوں کو دیکھا ان کے پاس بھی نہیں گیا اور جلدی سے مدینے واپس لوٹ آیا اور پیغمبر اسلام سے اس نے کہا، جیسے ہی میں قبیلے بنی مصطلق کے پاس پہنچا تو وہ لوگ ہتھیار لے کر میرے پاس آ گئے اور زکوٰۃ اکٹھا نہیں کرنے دی۔
پیغمبر اسلام نے جب مہان ایشور کے آدیش کے مقابلے میں بنی مصطلق قبیلے کا یہ درشٹی کون سنا تو کچھ لوگوں کو اس قبیلے سے یدھ کے لیے بھیجنے کا فیصلہ کیا۔ یہ خبر جب بنی مصطلق قبیلے کے پاس پہنچی تو انہوں نے اپنے قبیلے کے کچھ لوگوں کو پیغمبر اسلام کی سیوا میں مدینہ بھیجا اور صحیح خبر سے پیغمبر اسلام کو اوگت کیا اور کہا، ہے ایشوری دوت، آپ ولید سے پوچھئے کہ کیا اس نے ہم سے کوئی بات کی۔ یہ وہ موقع تھا جب مہان ایشور نے پوتر قرآن کے سورہ حجرات کی 5ویں آیت نازل کی۔ اس آیت میں مہان ایشور کہہ رہا ہے کہ ہے ایمان لانے والو، جب کوئی بھرشٹ و ادھرمی تم تک کوئی خبر لے کر آئے تو اس کے بارے میں جانچ پڑتال کر لیا کرو، کہیں ایسا نہ ہو کہ اجانتا کے کارن تم کسی قوم کو نقصان پہنچا بیٹھو اور تمہیں اپنے کیے پر پچھتانا پڑے۔ Thank you.
ولید بن عقبہ کی ایک بری عادت یہ تھی کہ وہ اپنے پریجنوں کے ساتھ اچھا ویوہار نہیں کرتا تھا۔ حضرت علی علیہ السلام اس کے اس پرکار کے ویوہار کے بارے میں فرماتے ہیں، ایک دن ولید کی پتنی پیغمبر اسلام کے پاس آئی اور اس نے ولید کی شکایت کی کہ وہ مجھے مارتا ہے۔ پیغمبر اسلام نے فرمایا، تم اس کے پاس واپس جاؤ اور اس سے کہو کہ پیغمبر اسلام نے مجھے آشرے دیا ہے۔ ولید کی پتنی گھر گئی اور کچھ دیر بیتنے کے بعد دوبارہ لوٹ آئی اور اس نے کہا، ہے ایشور دوت، وہ مجھے مارنے سے باز آنے والا نہیں ہے۔ اس پر پیغمبر اسلام نے اپنے کپڑے کا تھوڑا سا حصہ الگ کیا اور اسے دے کر کہا کہ جاؤ ولید سے کہہ دینا کہ پیغمبر اسلام نے مجھے شرن دی ہے اور یہ ان کے کپڑے کا کچھ حصہ ہے۔ اس کے بعد کچھ سمے بیتا کہ وہ دوبارہ لوٹ کر آئی اور کہنے لگی کہ ہے ایشور دوت، وہ پہلے سے ادھک مجھے مار رہا ہے۔ اس پر پیغمبر اسلام نے اپنا ہاتھ بلند کیا اور کہا، ہے ایشور، تو ہی ولید سے سمجھ۔
ولید کی ایک بری عادت یہ تھی کہ وہ حضرت علی علیہ السلام سے بہت عرشا کرتا تھا۔ اس کی وجہ یہ تھی کہ حضرت علی علیہ السلام پیغمبر اسلام کے ساتھ بہت ادھک رہتے تھے۔ ایک دن ولید نے حضرت علیہ السلام کو مسجد میں دیکھا تو ان کے پاس گیا اور کسی پرکار کی بھومیکا کے بنا بات کرنے لگا اور جہاں تک ہو سکتا تھا اس نے اپنی تعریف و پرشنسا کی۔ اس کے بعد وہ کہتا ہے کہ میں اپنے آپ سے اچھی بھاشا میں بات کرتا ہوں، میں آپ سے ادھک بہادر ہوں، شریر و صحت میں اچھا ہوں اور میری تلوار آپ سے ادھک تیز و دھاردار ہے۔ میں دشمن کو پیٹ نہیں دکھاتا اور انتم کشنوں تک لڑتا ہوں۔
ولید حضرت علی علیہ السلام کو بہت اچھی طرح جانتا تھا۔ وہ حضرت علی علیہ السلام کی وشیشتاؤں و سدگنوں کو نہیں چھپا سکتا تھا۔ واسطو میں نہ کیول ولید بلکہ سمست لوگ جانتے تھے کہ حضرت علی علیہ السلام کون ہیں اور سدگنوں میں کوئی بھی ان کی برابر نہیں ہے۔ مسلمان ہی نہیں بلکہ کافر بھی حضرت علی علیہ السلام کی بہادری کو جانتے تھے اور وہ اس بات پر غرور کرتے تھے کہ میں حضرت علی علیہ السلام کے مقابلے میں لڑنے کے لیے گیا تھا۔
واسطو میں نہ کیول ولید بلکہ دوسرے بھی بہت اچھی طرح حضرت علی علیہ السلام کی بہادری سے پریچت تھے اور وہ ایک وشے تھا جس کی وجہ سے کافروں کے دلوں میں دویش اور دشمنی کی آگ بھڑک رہی تھی اور ولید بھی اسی وجہ سے ایک پرکار سے سوئم کو حضرت علی علیہ السلام کے مقابلے میں کھڑا کرنے کی کوشش کر رہا تھا۔ اور حضرت علی علیہ السلام اس بات کی ضرورت ہی محسوس نہیں کر رہے تھے کہ وہ اپنے بچاؤ میں ولید کی باتوں کا جواب دیں اور ولید کی اکشمتا کو سپشٹ کریں، پرنتو اسے اور دوسروں کو سمجھانے کے لیے ولید کو سمبودھت کرتے ہوئے فرمایا، بہتر ہے کہ تو چپ رہ ادھرمی، ایسا نہیں ہے جیسا تو کہہ رہا ہے۔ یہ وہ موقع تھا جب مہانیشور نے سورہ سجدہ کی 18ویں آیت نازل کی۔ اس آیت میں مہانیشور کہتا ہے، کیا جو مومن ہے وہ بھرشٹاچاری کی طرح ہے؟ کدھا دونوں برابر نہیں ہو سکتے۔
تیسرے خلیفہ عثمان بن عفان کے زمانے میں ولید بن عقبہ بن ابی موتی کو کوفے کا گورنر بنایا گیا اور وہ عثمان بن عفان کا سوتیلا بھائی تھا۔ ایک دن وہ نشے میں دھت تھا اور صبح کی نماز پڑھانے مسجد میں گیا۔ صبح کی نماز دو رکعت کے بجائے چار رکعت پڑھا دی۔ نماز پڑھنے والے اس بات سے حیران رہ گئے کہ اسلامی شاسک کو عام آدمی کی اپیکشا اسلامی شکشاؤں کے پرتی ادھک کٹیبدھ ہونا چاہیے۔ شراب پینے والے نے نماز پڑھائی ہے، اس پر لوگوں نے کڑی آپتی جتائی، لیکن اس نے نشے کی حالت میں کہا، آج میں بہت خوش ہوں، اگر تم لوگ چاہو تو میں اس سے ادھک پڑھا سکتا ہوں۔ اس گھٹنا کے بعد کچھ مسلمان عثمان کے پاس مدینے گئے اور انہوں نے ساری گھٹنا عثمان کو بتائی۔
روچک بات یہ ہے کہ عثمان نے ولید کو دنڈت کرنے کے بجائے شکایت کرنے والوں کو ہی دنڈت کر دیا اور انہیں کوڑے لگوائے۔ جن لوگوں کو عثمان نے دنڈت کیا تھا وہ لوگ حضرت علی علیہ السلام کے پاس گئے۔ ان لوگوں نے حضرت علی علیہ السلام کو ساری بات بتائی اور کہا کہ کوفہ کا شاسک کھلم کھلا شراب پیتا ہے۔ شکایت کرنے پر عثمان نے ولید کے بجائے ہم لوگوں کو ہی دنڈت کر دیا۔ اس کے بعد حضرت علی علیہ السلام عثمان کے پاس گئے اور فرمایا، تم نے ایشوریہ سیمائیں پار کر دی ہیں اور کچھ لوگوں نے گواہی بھی دی ہے کہ تم نے انہیں کوڑے مروائے، کیا جو شراب پیتا ہے اس کے بارے میں تم ایشوریہ آدیش کو بھول گئے ہو؟ کیا تمہیں یاد نہیں ہے کہ عمر نے کہا تھا کہ امویوں وشیش کر ابو معاتی کے گھر والوں کو شاسک نہ بناؤ؟ اس پر عثمان نے کہا کہ کیا کروں؟ حضرت علی علیہ السلام نے فرمایا، میرے حساب سے اسے یعنی ولید کو ہٹاؤ اور اسے وہ دنڈ دو جس کا وہ پاتر ہے۔ اس کے بعد عثمان نے ولید کو اسلامی سرکار کی راجدھانی مدینہ بلایا۔ ایشوریہ آدیش کے مطابق ولید کو 80 کوڑے لگائے جانے چاہیے تھے، پرنتو کسی کے اندر اسے کوڑے لگانے کی ہمت نہیں ہو رہی تھی، تو پھر حضرت علی علیہ السلام نے اس پر حد جاری کیا، یعنی خود اسے کوڑے لگائے۔
ولید حضرت علی علیہ السلام کو عثمان سے اپنی رشتہ داری کی قسم اور واسطہ دے رہا تھا کہ اسے کوڑے نہ لگائے جائیں، لیکن حضرت علی علیہ السلام نے فرمایا، چپ رہے کہ بنی اسرائیل کیول اس وجہ سے برباد ہو گئے کہ انہوں نے ایشور سیماؤں کی اندیکھی کی۔ دوستو، حضرت علی علیہ السلام کی حدیث کی روشنی میں جو قوم ایشور سیماؤں کا دھیان رکھے گی وہ برباد نہیں ہوگی، پر کھیت کے ساتھ کہنا پڑتا ہے کہ آج بہت سے معاملوں میں کچھ مسلمانوں اور غیر مسلمانوں میں کوئی وشیش انتر نہیں ہے۔ اسی کے ساتھ کاریکرم کا سمے سماپت ہوا، ہمیں اجازت دیجیے۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ دوستو، کارکرم آپ نے سنا، قرآنی قصے۔ کیسا لگا یہ کارکرم آپ کو، اس بارے میں آپ ہمیں ضرور بتائیے گا۔ ہمارے ان کارکرموں کو آپ ویب سائٹ پر بھی دیکھ سکتے ہیں، partstoday.ir/hi۔ اگر اس بارے میں آپ اپنی پرتکریائیں ہم کو بھیجنا چاہتے ہیں تو ہمارا ای میل آئی ڈی ہے hindi@wsirib.ir۔ تو دوستو، اسی کے ساتھ ریڈیو تہران کی ہندی سیوا کی یہ سبھا اب یہیں پر سمپن ہوتی ہے۔ آپ سب اسے انومتی چاہتے ہیں۔ خدا حافظ۔